بسم الله الرحمن الرحيم، نحمده ونصلي ونسلم على رسوله الكريم، اما بعد. بات یہ چل رہی ہے کہ اللہ کی محبت حاصل کرنے کا طریقہ دوام طاعت ہے. تو کچھ ہفتوں پہلے ایک اپیل میں نے کی تھی آپ سب حضرات سے، اپنی ذات سے بھی، کہ کم سے کم جو پہلا درجہ ہے اس پر تو آؤ. پہلا درجہ یہ ہے کہ ہم سب پکا ارادہ کر لیں کہ اللہ کی محبت حاصل کرنی ہے. یہ تو کرے، یہ پہلی سیڑھی ہے. پہلے ارادہ ہوتا ہے، پھر وہ ارادہ پکا بنتا ہے، اور جب پکا ارادہ بنتا ہے تو آدمی پھر کوشش کرتا ہے. تو ایسے لاکھوں مسلمان ہیں دنیا میں جو کبھی ایسا خیال ہی نہیں کرتے کہ اللہ کی محبت بھی مجھے حاصل کرنی ہے. جن کے کانوں میں یہ بات پڑتی بھی ہے کہ اللہ کی محبت، اللہ کی محبت، اللہ کی محبت، وہ بھی ایسا سوچتے ہیں کہ اللہ کی محبت تو بڑے بڑے بزرگ حاصل کر سکتے ہیں، میں تو چھوٹا آدمی ہوں. تو جو بڑے بڑے بزرگ ہیں وہ بڑے بزرگ اسی لیے بنے کہ ان کو اللہ کی محبت حاصل ہو گئی. ان سے اگر اللہ کی محبت آپ نکال دیں تو وہ بھی ہمارے جیسے چھوٹے ہی تھے. تو کوئی پیدائشی بزرگ یا پیدائشی بڑا نہیں ہوتا. پیدا ہوتا ہے تو عام بچہ ہوتا ہے، پھر عام لڑکا ہوتا ہے، پھر عام آدمی ہوتا ہے. جب وہ محنت کرتا ہے، کوشش کرتا ہے اور اللہ کی محبت اس کے دل میں پیدا ہو جاتی ہے، پھر وہ بزرگ ہوتا ہے، پھر وہ بڑا ہو جاتا ہے. تو یہ ارادہ کرو کہ زندگی کا یہ گول ہوگا، زندگی کا یہ آبجیکٹیو ہوگا، زندگی کا یہ مقصد ہوگا، اسی لیے ہم زندہ رہیں گے کہ اللہ کی محبت کو حاصل کرنا ہے. کچھ بھی ہو جائے دل میں اللہ کی محبت آئے. یہ پہلی سیڑھی ہے. اب جب اللہ کی محبت کو حاصل کرنا ہے تو اس کا طریقہ کیا ہے؟ اس کا طریقہ ہے دوام طاعت. اوبیڈینس ٹو اللہ سبحانہ و تعالی، پرپیچوئل اوبیڈینس ٹو اللہ سبحانہ و تعالی، کنٹینیول اوبیڈینس ٹو اللہ سبحانہ و تعالی. اب جو نبی ہوتا ہے وہ تو کبھی بھی نافرمانی نہیں کرتا، تو اس کا تو پرپیچوئل اوبیڈینس ہوتا ہے. جو غیر نبی ہوتا ہے اس کا پرپیچوئل اوبیڈینس کیا ہے؟ کہ وہ پکا ارادہ کرتا ہے کہ میں گناہ کبھی نہیں کروں گا، اور اس کے لیے پھر مجاہدہ کرتا ہے، ہر قسم کی کوشش کرتا ہے، اور اوبیڈینس 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 اوبیڈینس، ایک دن، دو دن، تین دن، چار دن، پانچ دن، چھ دن، سات دن، آٹھ دن، نو دن، دس دن، اور پھر سلپ ہو گیا اور ڈس اوبیڈینس ہو گیا. تو پرپیچوئل اوبیڈینس نہیں رہا، بریک ہو گئی بیچ میں. تو اس بریک جو ہے، بریک اس کو فل کرو توبہ سے. تو توبہ سے جب فل کر دیں گے تو یہ پرپیچوئل ہو جائے گی. تو اوبیڈینس 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 اوبیڈینس، ڈس اوبیڈینس توبہ، پھر اوبیڈینس 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 اوبیڈینس، ڈس اوبیڈینس توبہ، ओबीडियंस 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 डिसोबीडियंस तौबा। जब क्यामत के दिन हम उठेंगे तो हमारे नामे आमाल में डिसोबीडियंस नहीं होगी, परपेचुअल ओबीडियंस ही होगी। दवा में तात का क्या माना? परपेचुअल ओबीडियंस, कंटिन्यूअल ओबीडियंस। और परपेचुअल ओबीडियंस जो है बहुत मुश्किल है। थके हुए हैं, रात को लेट सोए हैं और फजर के वक्त दिल करता है कि सोए रहें, मगर नहीं, अल्लाह की मोहब्बत परपेचुअल ओबीडियंस, मुझे खड़ा हो जाना है, तो मुश्किल होगा ना। इसलिए परपेचुअल ओबीडियंस है, उसी का दूसरा नाम मुजाहदा है। देयर इज नो डिफरेंस बिटवीन परपेचुअल ओबीडियंस एंड मुजाहदा। परपेचुअल ओबीडियंस इज द रिजल्ट ऑफ मुजाहदा एंड मुजाहदा इज नेसेसरी फॉर परपेचुअल ओबीडियंस। तो ये दोनों एक ही चीजें हैं। और परपेचुअल ओबीडियंस का मतलब ये है कि यू कंटिन्यूअली अब्सटेन फ्रॉम डिसओबीडियंस। और अब्सटेनिंग फ्रॉम डिसओबीडियंस का नाम क्या है? तकवा। तो दवा में ताअत, मुजाहदा और तकवा, ये तीनों एक ही चीज है, तीनों एक ही चीज भाई, ठीक है क्या ना? फिर परपेचुअल ओबीडियंस के लिए फर्म रहना जरूरी है, फर्म, स्टेडफास्ट। तो इसका दूसरा नाम इस्तिकामत है, स्टेडफास्टनेस, इस्तिकामत। और परपेचुअल ओबीडियंस के लिए, गुनाहों से बचने के लिए, स्टेडफास्ट रहने के लिए सबमिशन की जरूरत है, तो उसका दूसरा नाम इस्लाम है। ये अलग अलग नाम है मगर सबका मकसद एक ही है। तो भाई पहली सीढ़ी पे कदम रखते हैं कि नहीं, सब इरादा करते हैं कि नहीं? हाँ, घरों में भी जो लोग सुन रहे हैं, मेरी माएं, मेरी बहनें, मेरे सब दोस्त अहबाब, और इसी तरह जो है दूसरे मुल्कों में जो इस वक्त सुन रहे हैं, बाद में रिकॉर्डिंग सुनेंगे, सबसे मेरी दरख्वास्त है कि सरसरी नहीं, पक्का इरादा करो कि अल्लाह की मोहब्बत हासिल करनी है, अल्लाह की मोहब्बत हासिल करनी है, अल्लाह की मोहब्बत हासिल करनी है। जिसको अल्लाह की मोहब्बत की लज्जत नसीब हो जाती है, उसे फिर किसी लज्जत में दिलचस्पी नहीं रहती। इसलिए फिर पर ये जरा गौर से देखना, ये परपेचुअल ओबीडियंस जो है, ये तकवा है, इस्तिकामत है, मुजाहदा है, उसके जरिए अल्लाह की मोहब्बत हासिल होगी। तो ये परपेचुअल ओबीडियंस बहुत मुश्किल होगा, मुजाहदा डिफिकल्ट, लेकिन उसका रिजल्ट क्या होगा? अल्लाह की मोहब्बत। और जब अल्लाह की मोहब्बत हासिल हो जाती है तो अल्लाह की मोहब्बत से ज्यादा स्वीट कोई चीज नहीं, अल्लाह की मोहब्बत से ज्यादा स्वीट कोई जायज चीज भी नहीं है, और अल्लाह की मोहब्बत से ज्यादा स्वीट कोई नाजायज चीज भी नहीं है। तो फिर परपेचुअल ओबीडियंस ऑटोमेटिक हो जाएगा। पहले परपेचुअल ओबीडियंस में खुद को मजबूर करना पड़ेगा, और मजबूर करके अल्लाह की मोहब्बत तक जाएगा। जब अल्लाह की मोहब्बत आ जाएगी फिर ये परपेचुअल ओबीडियंस ऑटोमेटिकली हो जाएगा। क्या होगा उसके बाद? इसलिए कि जब अल्लाह की मोहब्बत दिल में आ गई तो दिल हेल्थी हो गया। तो जो हेल्थी होता है, हेल्थी, उसे करेक्ट फूड में मजा आता है, उसे हेल्थी फूड में मजा आता है। पहले अनहेल्थी थे तो नमाज में मजा नहीं आता था, अब नमाज में मजा आएगा। और इतना नेचुरल हो जाएगा ओबीडियंस, इतना नेचुरल हो जाएगा कि रात को थक थकाकर बिस्तर में पड़ेगा पर आधे घंटे के बाद फजर होगी तो भी खुशी से उठ जाएगा। इसलिए कि सोने से ज्यादा लज्जत उसको फजर की नमाज में आएगी। हजरत गंगोही रहमतुल्लाह अलैह को उनके शेख हजरत हाजी इमदादुल्लाह मुहाजिर मक्की रहमतुल्लाह अलैह ने कहा कि अपने अहवाल बताओ हमें। मुरीद को चाहिए कि शेख को अपने अहवाल बदलाएं, नहीं बदलाते, मुरीद हो गए बस, अहवाल बदलाने चाहिए। तो हजरत गंगोही रहमतुल्लाह ने खत में लिखा कि ये आजीज, ये कमजोर, ये नातवा, क्या मैं और क्या मेरे हालात, क्या लिखूं आप पर, आप इतने ऊंचे बड़े शेख, मेरे रूहानियत के शेह सवार, शर्म लगती है कि अपने अहवाल आपके सामने पेश करूं, मेरे अहवाल क्या होंगे। लेकिन चूंकि हजरत का हुक्म है तो अब हुक्म की तामील भी जरूरी है। तो हुक्म की तामील में मैं अपने हालात लिख रहा हूं। पर तीन अहवाल उन्होंने लिखे, तीन अहवाल। एक हालत यह लिखी कि गैरुल्लाह से नफा और जरर का ख्याल जहन से निकल गया है, अल्लाह के अलावा कोई नुकसान पहुंचा सके, अल्लाह के अलावा कोई नफा पहुंचा सके, ये अब ख्याल ही नहीं है। नफा एक ही जात पहुंचा सकती है, अल्लाह की है। जरर एक ही जात पहुंचा सकती है, वो अल्लाह की है। और जब ये बात निकल गई, ये मैं अपनी तरफ से तशरीह कर रहा हूं, तो शेर भी सामने आकर के खड़ा हो जाएगा तो डर नहीं लगेगा, इसलिए कि यकीन हो गया कि शेर नुकसान नहीं पहुंचा सकता, अल्लाह पहुंचा सकता है। और बड़ी से लड़ी बड़ी लालच भी सामने आ जाएगी तो उसे भी ठोकर मार देगा, इसलिए कि नफा अल्लाह पहुंचाता है। गैरुल्लाह से नफे और नुकसान का ख्याल जहन से निकल गया, एक ही बात अंदर बैठी हुई है कि नफा और नुकसान का मालिक अल्लाह है। एक तो जुबान से हम बोलते हैं ना कि नफे और नुकसान का मालिक अल्लाह है, और दूसरा नफे और नुकसान का मालिक हकीकत में अल्लाह को समझना, हाल हो जाना, ऐसा हाल। खालिद बिन वलीद रजी अल्लाह ताला अन्हो के बारे में मशवरा हुआ, गैर मुस्लिम मशवरा करने लगे कि भाई क्या करें इनका, ये तो सफों को चीरता हुआ चला जाता है। और खालिद बिन वलीद रजी अल्लाह ताला अन्हो का ऐसा डर पैदा हो गया था दुश्मनों के अंदर कि जहां पता चलता था कि खालिद बिन वलीद सामने खड़े हैं तो हर शख्स थर थर कांपता था। तो एक तदबीर उनके जहन में आई, तो जंगों से पहले आपस में मुलाकातें भी होती थी, डेलीगेशंस, और कुछ गुफ्तगू करते थे आपस में, आप क्यों आए हैं, आप हमें किस चीज की तरफ बुला रहे हैं। तो उन्होंने आपस में मशवरा किया और मशवरा करके ये कहा कि खालिद बिन वलीद को मिटाने का एक ही तरीका है, वो हमें अल्लाह की तरफ बुलाते हैं और वो हमें ये कहते हैं कि नफे और नुकसान का मालिक अल्लाह है, ये हमारा अकीदा है, और हम तुम्हें भी कहते हैं कि तुम भी इस अकीदे पर आ जाओ। तो जहर का एक प्याला लेकर के हम जाते हैं और खालिद बिन वलीद से कहते हैं कि हम इस्लाम कबूल करने के लिए तैयार हैं, मगर उसके लिए कुछ सबूत भी तो चाहिए कि तुम्हारा अकीदा दुरुस्त है या नहीं। तुम कहते हैं कि नफे और नुकसान का मालिक अल्लाह है, तो ये जहर का प्याला पिलाकर दिखाओ तुम हमें। तो क्या वो जहर का प्याला पिएंगे नहीं? पिएंगे नहीं तो उनका अकीदा बातिल हो जाएगा, और अगर वो पी गए तो हमें नजात मिल जाएगी। खालिद बिन वलीद रजी अल्लाह ताला अन्हु ने एक लम्हे के लिए भी हिचकिचाहट नहीं की, प्याला अपने हाथ में लिया और बिस्मिल्लाह पढ़कर के पूरा प्याला पी गए और कुछ भी नहीं हुआ। एक होता है काल, एक होता है काल, एक होता है काल, मैं सलीम, और ये अफराज। फर्ज कर लो कि मैं बिल्कुल दुबला पतला कमजोर, और अफराज ताकतवर हिम्मत वाला चैंपियन पहलवान अखाड़े में लोगों को पछाड़ने वाला। तो काल और हाल में क्या फर्क है कि मुझे कोई आकर के ये कहे कि अफराज तुमसे बहुत नाराज हो गया है किसी बात पर और तुम्हें ढूंढ रहा है, तो ये सुनते ही मैं कहूं कि अफराज आए तो सही, वो मेरा क्या उखाड़ लेगा, मैं कोई डरने वाला आदमी थोड़ा हूं। ये काल है ये, और दूर से अफराज आता हुआ मुझे नजर आया, अभी तो आया भी नहीं, दूर से आता हुआ नजर आया। तो वो बात जहां चल रही थी वहीं मैंने कहना शुरू कर दिया कि मुझे एक बहुत जरूरी काम है, मैं थोड़ी देर में आ रहा हूं। इसको कहते हैं काल, कि बात है वरना बाकी कुछ नहीं। और हाल किसको कहते हैं? अफराज कौन सी बड़ी चीज है, आ जाए, हम थोड़े ही डरने वाले हैं। और अफराज को देखा, करीब भी हो गया, बिल्कुल सर पे खड़ा हो गया, फिर भी हटा नहीं अपनी जगह से। यह है हाल। दिल में अल्लाह की मोहब्बत जब आ जाती है तो ये अकाइद जितने भी हमारे हैं वो काल से हाल बन जाते हैं। अभी जो अकीदे है ना हमारे, वो अभी काल है सिर्फ, हाल नहीं। ये तज़किया हो जाता है। और अल्लाह की मोहब्बत का मतलब ये, अल्लाह की मोहब्बत तो पाक साफ दिल में उतरता है, उतरती है, तो तज़किया हो जाता है, तो ये काल हल हो जाता है। तो एक बात हजरत ने ये फरमाई कि गैरुल्लाह से नफे और नुकसान का ख्याल ही जहन से अब निकल गया है। अब नफे और नुकसान का मालिक अल्लाह है, भाई कितना ऊंचा हाल है ये। दूसरा, मादेह और जाम में कोई फर्क नहीं। इसका मतलब यह है कि कोई मेरी तारीफ करता है तो दिल में खुशी महसूस नहीं होती, और कोई बुराई करता है तो दिल में गम नहीं होता। तारीफ करने वाले और मजम्मत करने वाले की दोनों में से किसी एक की वजह से कल्ब में कोई फर्क नहीं आता, सेम दोनों। मादे और जाम में कोई फर्क नहीं है, क्यों भाई? इसे कि दिल में यह हकीकत बैठ जाती है कि गुलाम गुलाम की तारीफ करे, इससे क्या फर्क पड़ जाता है। अल्लाह के साथ अगर हमारा ताल्लुक बराबर है तो वो हमारी तारीफ कर रहा है तो इनकी तारीफ की जरूरत नहीं, और अल्लाह के साथ हमारा ताल्लुक अच्छा नहीं है तो इनकी तारीफ करने का क्या फायदा। ये अल्लाह के साथ हमारा ताल्लुक बुरा है तो हम तो शरीयत की नजर में काबिले मजम्मत है, तो ये अगर मजम्मत करता है तो क्या फर्क पड़ जाता है। और अल्लाह से हमारा ताल्लुक बहुत अच्छा है, अल्लाह की नजर में हम काबिले तारीफ हैं, तो इसकी मजम्मत से क्या फर्क पड़ेगा। मादह और जम गोया वो एग्जिस्ट ही नहीं होते, मदह और जम एग्जिस्ट ही नहीं। हमें तो कोई हमारे बारे में एक आध जुमला बुरा कहता है तो ठेस पहुंचती है, और कोई अच्छा जुमला कह देता है तो खुशी होती है। यहां तक कि अब हाल हम लोगों का ये हो गया है हकाइक से बहुत दूर होने की वजह से कि हमारा कोई दुश्मन होता है मगर ऊपर ऊपर से गुजराती में कहते हैं ना कि बटर लगा रहा है ऊपर ऊपर से हमें, तो हम बहुत खुश होते हैं कि ये बहुत अच्छा है। और हमारा चाहने वाला होता है और वो हमारी खैर खाई में कहता है कि हाफिज साहब आपके अंदर ये आदत अच्छी नहीं है, तो हम उसको दुश्मन समझते हैं। दो बातें हो गई। और तीसरी बात हजरत ने क्या लिखी, तीसरी बात हजरत ने ये लिखी कि उमूरे शरईया उमूरे तबईया बन गए हैं, यानी शरीयत मुतहरा के जिन हुक्मों को पूरा करना पहले मुश्किल लगता था अब वो नेचुरल हो गए हैं। जैसे भूख लगती है खाने के लिए बैठ जाते हैं तो कोई एफर्ट नहीं होता। भाई एक आदमी ड्राइविंग कर रहा है, ड्राइविंग करते करते वो सैंडविच भी खा रहा है, चाय भी पी रहा है, तो चाय को वो किसी जगह यूं रखता है और फिर सैंडविच को उठाता है, स्टीयरिंग भी हाथ में है, कितना मुश्किल काम है ये। अगर ड्राइविंग करने वाले के हाथ में हिजबुल आजम पकड़वा देते और कहते कि जरा चलते चलते इसको भी चलाते चलाते पढ़ लो, नहीं नहीं नहीं, तो बहुत मुश्किल काम है। इसलिए कि उसके लिए अमरे शरी है, लेकिन उसे हाथ में सैंडविच पकड़वा दो, हाथ में चाय पकड़वा दो, बगैर किसी की मदद के सब कुछ कर लेगा वो, इसलिए कि ये अमरे तबी है, नेचुरल। तो जब दिल में अल्लाह की मोहब्बत आ जाती है फिर हिजबुल आजम पढ़ना भी ड्राइविंग करते हुए अमरे तबी हो जाता है, उमूरे शरिया उमूरे तबीया हो गए, नेचुरल। अब जैसे प्यास लगती है तो एफर्ट नहीं करना पड़ता, गड़ 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 पानी पी जाता है, तो नमाज के वक्त में एफर्ट नहीं होगा, तहज्जुद के वक्त में एफर्ट नहीं होगा, रोजा रखने में एफर्ट नहीं होगा, मजा आएगा। तो तरतीब भाई समझ में आ गई, पहले मुजाहदा हार्ड वर्क, और हार्ड वर्क करो, हार्ड वर्क करो, गुनाह से बचो, 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 हराम को छोड़ो, मकरूहात तहरीमिया को छोड़ो, फर्ज को अदा करो, वाजिब को अदा करो, और उस पर और मुजाहदा, एक्स्ट्रा डबल मुजाहदा, वो क्या कौन सा, सुन्नतें भी पढ़ो, सुन्नतें भी अदा करो, सुन्नतों पर भी अमल करो, जरूरी नहीं है फिर भी मुस्तहब्बात नवाफिल। तो इसके जरिए धीरे 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 ये दवा में ताज चल रही है, इससे क्या होगी, दिल में अल्लाह की मोहब्बत हो जाएगी। अब अल्लाह की मोहब्बत दिल में आ गई तो रिवर्स जाएगा, अब नेचुरल हो जाएगा, ये सब नेचुरल हो जाएगा। अल्लाह ताला हमें भाई तौफीक दे, अल्लाह हमें तौफीक दे। और जब नेचुरल हो जाता है, नेचुरल, तो वो थका हुआ है, बिल्कुल थका हुआ है, उससे आप बातचीत करते हैं तो कहते नहीं बहुत थका हुआ, बहुत थका हुआ, लेकिन उसका फेवरेट शरबत उसके सामने ला करके रख दो, देखो बैठ जाता है कि नहीं, और गड़गड़ पी जाता है कि नहीं। उसका कोई फेवरेट हॉट ड्रिंक उसके हाथ में दे दो, बहुत थका हुआ है उसको, उसका छोटा बच्चा भी जाता है तो कि इसको ले जा, बीवी को कहते हैं ले जा मैं बहुत थका हुआ हूं, और उसको पूछे कि खाना, तो कि नहीं बिल्कुल तबीयत नहीं है। लेकिन ऐसी चीज भी कोई फेवरेट उसकी ला करके दे दो जिसमें बैठना पड़े, हाथ वगैरह इस्तेमाल करना पड़े, देखो कैसे फरफर चालू हो जाता है। इस तरह बूढ़ा हो गया है तो बुढ़ापे में दूसरे सारे काम मुश्किल, लेकिन खाने पीने के काम बहुत आसान, भाई है कि नहीं। तो इसी तरह जब दवा में ताअत की वजह से अल्लाह की मोहब्बत दिल में आ जाती है और गाड़ी रिवर्स में आ जाती है, बल्कि पहले रिवर्स में होती है फिर सीधी हो जाती है, तो उसके बाद जो है बिल्कुल थका हुआ होगा और कुछ करने के लिए तैयार नहीं, लेकिन तहज्जुद का वक्त आ गया तो खड़ा हो जाएगा, खड़ा हो जाएगा। अल्लाहु अकबर कबीरा, अल्लाहु अकबर कबीरा। हमने मुफ्ती महमूदुल हसन साहिब गंगोही रहमतुल्लाह अली को देखा, दारुल उलूम बरी तशरीफ लाए थे और मैं उस वक्त वहां पढ़ा रहा था फरागत के बाद, तो बुढ़ापा था हजरत का, तो कभी कभी हजरत को चक्कर बहुत आते थे, तो चक्कर आते थे तो पकड़ के चलाना पड़ता था, पकड़ के चलाना पड़ता था और पकड़ के उठाना पड़ता था, खुद आंखों से देखी हुई चीज। उनके खादिम हजरत मौलाना इब्राहिम पांडोर साहिब मुद्दजिल लोहमल अली, वो पकड़ के उठाना पड़ता था और खड़े करने के बाद भी पकड़ के रखना पड़ता था कि कहीं चक्कर ना आ जाए, गिर ना जाए। लेकिन एक मर्तबा तकबीर तहरीमा कह देते थे, फिर खुद्दाम भी छोड़कर अपने काम में लग जाते थे जब तक वो सलाम नहीं फेरते थे। अब वो रुकू भी कर रहे हैं, कौमा भी कर रहे हैं, सज्दा भी कर रहे हैं, जलसा भी कर रहे हैं और खड़े भी हो रहे हैं दूसरी रकात में। इसीलिए सूफिया किराम ये कहते हैं कि दिल पर मेहनत करो, अपने मशाइक से बैत जिनसे हुए हैं उनके साथ अपना ताल्लुक मजबूत करके, मजालिस में शिरकत ये तो बहुत ही मुफीद चीज है, नेक लोगों की सोहबत मिलती है, मैं खुद भी इसी नीयत से हाजिर होता हूँ, तालिबीन मोहब्बत इलाहिया की सोहबत मिलती है। तो अगर नेक सोहबत में कोई तकरीर ना हो, वाजो नसीहत ना हो, तालीम ना हो, गुफ्तगु ना हो, और ऐसे ही आदमी बैठा रहे, कोई शेख कामिल हो, कोई वली कामिल हो और उसकी सोहबत मिल जाए, वो ऐसे खामोश बैठा रहे और हम भी खामोश बैठे रहें, तो बहुत नफा पहुंचता है। असल तो सोहबत है, असल वाज नहीं है, वाज तो बोनस है, असल सोहबत है। इसीलिए मुरीद को अपने शेख की मजलिस में जो नियतें करनी चाहिए वो प्राइम नियत ये होनी चाहिए कि मैं अपने शेख की सोहबत में जा रहा हूं, सोहबत असल है। इसीलिए हजरत शाह वसीउल्लाह साहिब रहमतुल्लाह अलैह फरमाते हैं, शाह वसीउल्लाह साहिब रहमतुल्लाह अलैह, कि जिन लोगों को हमारी खामोशी से फायदा न पहुंचे वो हमारा वाज भी सुनने के लिए ना आए, इसलिए कि उनको फायदा नहीं पहुंचेगा। असल तो सोहबत है, तो असल से फायदा नहीं पहुंचेगा तो बोनस से क्या फायदा पहुंचेगा। तो बहुत जरूरी है, बहुत अहम है, लेकिन इतना काफी नहीं है कि एक शख्स इसी साइकिल में रहे कि मजलिस में गए चले गए, मजलिस में गए चले गए, मजलिस में गए चले गए। नहीं, आगे बढ़ो और जो काम करने हैं वो करो, मामूलात की पाबंदी। मजलिस, मजलिस का क्या फायदा होता है कि मजलिस में हमारे दिल का चिराग रोशन होता है। हम जब मजलिस में बैठते हैं तो शेख जो है, शेख वो बमंजले आग के है, आग आग, और हम बमंजले कैंडल के हैं, मोमबत्ती। तो मोमबत्ती जब आग को लग जाती है तो मोमबत्ती जलने शुरू हो जाती है ना, या लंटन, तो लंटन जो है उसका फलीता होता है ऊपर, फलीता, तो उस फलीते को यूं करके आग में आप लगा दो तो वो आग जलना शुरू हो जाती है। ये फायदा हो गया। अब यहां से उठ गए, मजलिस से उठ गए, तो मजलिस से उठते हैं तो लोगों को बहुत अच्छा लगता है कि हाँ कुछ आज फिक्र पैदा हुई, कुछ आखिरत की तरफ रगबत हुई, और बाज लोगों को शुएरिया तक में ही सब खत्म हो जाता है, बाज लोगों को घर जाकर खत्म हो जाता है, बाज लोगों को एक दिन दो दिन तक भी असर रहता है, कभी कभी एक हफ्ते तक भी असर रहता है। इसकी वजह क्या है? वजह यह है कि जो चीज हासिल हुई है अपने शेख की मजलिस में, इसे बाकी रखने के लिए वो लैंटन है, लैंटन, तो लैंटन को आपने आग के साथ लगाया तो लैंटन में आग जारी हो गई। अब ये कब तक जलता रहेगा? जब तक कि उसमें फ्यूल होगा। फ्यूल खत्म हो जाएगा तो आग खत्म हो जाएगी। तो शेख की मजलिस में बैठकर हमारे दिल को जो आग मिलती है और जो जिला मिलती है और जो जलना शुरू होता है, अब वापस चले जाते हैं तो जिसके पास जितना फ्यूल है उतनी देर तक वो चलेगा, और फ्यूल खत्म तो वो भी खत्म। और फ्यूल क्या है? फ्यूल मामूलात की पाबंदी। तो जो लोग मामूलात की पाबंदी करके शेख की मजलिस में जाते हैं, उनके पास चूंकि फ्यूल है इसलिए उन पर शेख की मजलिस का असर दो दिन, तीन दिन, चार दिन तक के लिए भी रहता है। और जो लोग बगैर मामूलात की पाबंदी के आते हैं, मस्जिद से उठने से पहले ही असर खत्म, इसलिए कि फ्यूल है ही नहीं, इसको फ्यूल की जरूरत होती है। और जो लोग बहुत सारे मामूलात वगैरह की पाबंदी करके आते हैं और यहां से जाने के बाद एक दिन दो दिन में गुल हो जाता है, उसकी वजह यह होती है, वो ये कह सकते हैं कि हम तो पूरा महीना मामूलात की पाबंदी करते रहे, फिर शेख के पास आए और फिर जाने के बाद भी हम मामूलात की पाबंदी करते रहे, तो फ्यूल तो खूब है, फिर क्यों गुल हो गया चिराग? इसलिए कि चिराग को जोर से हवा लगी। तो फ्यूल होता है मगर जोर से हवा लगती है तो भी वो गुल हो जाता है। और हवा क्या है? हवा गुनाह और बुरी सोहबत, गुनाह और बुरी सोहबत की हवा लगती है तो भी वो बंद हो जाएगी। इसलिए हमें मशाइख की सोहबतों में जाना है और जाने के बाद ध्यान से सुनना है, और ये जो आने से पहले खूब मामूलात की पाबंदी करके आना है, पूरा हफ्ता मामूलात की पाबंदी, पूरा महीना मामूलात की पाबंदी, ताकि खूब फ्यूल हो। फिर आग जब जलनी शुरू होती है तो यहां से जाने के बाद फ्यूल देता रहे मामूलात का, और हवा से बचाए उसे, इसलिए कि जोर की हवा अगर लगी तो वो गुल हो जाएगा। तो मैं ये अर्ज कर रहा था कि सीरियस हो जाओ इस सिलसिले में थोड़ा, अल्लाह मुझे भी तौफीक दे, एक सालिक के लिए, एक उस शख्स के लिए जो अल्लाह तक पहुंचाने वाले रास्ते पर चल रहा है, मामूलात की पाबंदी, अपने शेख की सोहबत, बुरी सोहबत और लायानी और गुनाहों से बचना, ये सब फर्ज के दर्जे में है, जरूरी के दर्जे में है, तब जाकर के वो चिराग जलेगा और रोशन करेगा फिजा को। तो अब ये हमें इरादा करना है कि इंशाल्लाह हम जो है अल्लाह की मोहब्बत को हासिल करेंगे। अल्लाह की मोहब्बत को हासिल करने के लिए दवा में तात, परपेचुअल ओबीडियंस टू अल्लाह, नो सिंस, और अगर हो जाए तो फौरन तौबा, अगर हो जाए तो फौरन तौबा, अगर हो जाए तो फौरन तौबा, और बुरी सोहबत से बचना है, गुनाहों से बचना है, लायानी से बचना है, और उसे मामूलात का खूब फ्यूल देना है, और जब जब भी मौका मिले शेख के पास आना है ताकि बार बार लाइट हमें मिलती रहे। अल्लाह ताला तौफीक दे। तो अर्ज ये कर रहा हूं कि भाई दवा में तात, इससे अल्लाह की मोहब्बत हासिल होती है, परपेचुअल ओबीडियंस टू अल्लाह, लगातार अल्लाह की इताअत, अल्लाह की फरमा बरदारी, अल्लाह की नाफरमानी ना हो, और वो हासिल होगी, वो उसको हासिल करने के लिए फिर कुछ काम करने हैं, चार, दो करने के हैं, दो बचने के हैं, यानी परपेचुअल ओबीडियंस टू अल्लाह से अल्लाह की मोहब्बत हासिल होगी, मगर परपेचुअल ओबीडियंस जिंदगी में कैसे आ जाए, उसकी तरफ मैंने थोड़ा इशारा कर दिया जी, थोड़ा इशारा कर दिया, अपने शेख की मजलिस की पाबंदी और मामूलात की पाबंदी जी, और लायानी से इज्तिनाब, लायानी से इज्तिनाब और गुनाहों से इज्तिनाब। तो इसको आगे जरा ध्यान से सुनिए इसको जी। तो अल्लाह ताला शानहू की मोहब्बत को मकसद बनाना है, और मोहब्बत हासिल होगी दवा में ताअत से, और दवा में ताअत जो है उसके लिए दो काम करने के हैं, और दो कामों से बचना है, दो कामों को करना है, दो कामों से बचना है। जो दो काम करने हैं वो जिक्रुल्लाह की कसरत और अहलुल्लाह की सोहबत, और जिन दो कामों से बचना है, एक है अल्लाह की नाफरमानी और दूसरा है लायानी। अल्लाह ताला शानहू हमें इन चारों कामों को करने वाला बनाए, और उसके लिए भरपूर कोशिश करने की तौफीक अता फरमावे, और अल्लाह ताला शानहू महज अपने लुत्फ व करम से हमारे दिलों को अपनी मोहब्बत से सरशार कर दे। وآخر دعوانا الحمد لله رب العالمين وصلى الله على نبينا محمد وعلى آله وأصحابه أجمعين الحمد لله رب العالمين والعاقبة للمتقين والصلاة والسلام على رسول سيدنا محمد وعلى آله وأصحابه أجمعين ربنا ظلمنا أنفسنا وإن لم تغفر لنا وترحمنا لنكونن من الخاسرين ربنا اغفر لنا وتب علينا إنك أنت التواب الرحيم يا مصرف القلوب صرف قلوبنا على طاعتك يا مقلب القلوب ثبت قلوبنا على دينك اللهم احفظنا من كل بلاء الدنيا وعذاب الآخرة اللهم آت نفوسنا تقواها وزكها أنت خير من زكاها أنت وليها ومولاها اللهم أصلح لنا شأننا كله ولا تكلنا إلى أنفسنا طرفة عين ولا تنزع منا صالح ما أعطيتنا اللهم وفقنا لما تحب وترضى واجعل آخرتنا خيرا من الأولى
اللهم زيننا بزينة الإيمان وجعلنا هداة مهتدين. اللهم اهد الناس جميعا. اللهم رب ارحمهما كما ربياني صغيرا. اللهم اجعل حركاتنا وسكناتنا كلها في محبتك وتقواك. اللهم لا تؤمنا مكرك ولا تنسنا ذكرك ولا تهتك عنا سترك ولا تجعلنا من الغافلين. اللهم لا تجعلنا من الغافلين. اللهم لا تجعلنا من الغافلين. اللهم اجعلنا من الذاكرين الله كثيرا. اللهم افتح أقفال قلوبنا بذكرك. اللهم اجعل وساوس قلوبنا خشيتك وذكرك، واجعل همتنا وهوانا فيما تحب وترضى. اللهم اجعل حبك أحب الأشياء إلينا. اللهم اجعل حبك أحب إلينا من أنفسنا ومن أهلنا ومن الماء البارد. اللهم ارزقنا حبك وحب من يحبك والعمل الذي يبلغنا حبك. اللهم إنا نسألك من فضلك العظيم. اللهم افتح لنا أبواب رحمتك. إليك ربنا فحببنا، وفي أنفسنا لك ربنا فذللنا، وفي أعين الناس فعظمنا، ومن سيء الأخلاق فجنبنا، وعلى صالح الأخلاق فقومنا، وعلى الصراط المستقيم فثبتنا، وعلى الأعداء أعدائك أعداء الإسلام فانصرنا. اللهم انصرنا ولا تنصر علينا. اللهم امكر لنا ولا تمكر علينا. اللهم زدنا ولا تنقصنا، ولا تسلط علينا من لا يرحمنا ولا يخافك فينا. اللهم حبب إلينا الإيمان وزينه في قلوبنا، وكره إلينا الكفر والفسوق والعصيان. اللهم اجعلنا من الراشدين. اللهم اجعلنا من التوابين ومن المتطهرين ومن عبادك الصالحين ومن أوليائك المقربين الصديقين ومن العلماء الربانيين. اللهم اجعلنا من خدام دينك وعشاقك وعشاق حبيبك محمد صلى الله عليه وسلم. ربنا هب لنا من أزواجنا وذرياتنا قرة أعين وجعلنا للمتقين إماما. يا أرحم الراحمين يا أرحم الراحمين يا أرحم الراحمين. رحم کا، کرم کا، یسر و سہولت کا، عفو و عافیت کا، فضل و عنایت کا، حفظ و امان کا معاملہ فرما. ہم سب کے گناہوں کو معاف فرما، ہماری لغزشوں سے درگزر فرما، ہمیں صراط مستقیم پر چلنے کی، جمنے کی، دوسروں کو چلانے کی، جمانے کی عافیت کے ساتھ توفیق عطا فرما. اے ارحم الراحمین اے ارحم الراحمین. مرنے سے پہلے پہلے مرنے کی تیاری کی توفیق عطا فرما. الہ العالمین ہمارے دلوں کو رذائل سے پاک فرما، خسائل سے آراستہ فرما. الہ العالمین ہمارے قلوب کا تزکیہ فرما دے، ہمارے اعمال کی اصلاح فرما دے. الہ العالمین اتباع سنت کی توفیق عطا فرما. الہ العالمین کثرت ذکر کی توفیق عطا فرما، ہماری زبانوں کو تیرے ذکر سے تر و تازہ فرما. الہ العالمین ہمارے دلوں کو تیرے ذکر سے منور فرما. الہ العالمین ہمارے ذہنوں کو، دماغوں کو تیری یاد سے معطر فرما. اے ارحم الراحمین اے ارحم الراحمین اے ارحم الراحمین. مادیت سے ہماری حفاظت فرما، روحانیت سے ہمیں مالا مال فرما. اے ارحم الراحمین رزق میں برکت عطا فرما، علم میں برکت عطا فرما، روحانیت میں برکت عطا فرما، دینداری میں برکت عطا فرما، تقوی میں برکت عطا فرما. الہ العالمین گناہوں سے، لایعنی سے، بری صحبت سے، برے کاموں سے، بری گھڑی سے، بری سوچ سے ہماری حفاظت فرما. الہ العالمین تیری بارگاہ سے جس وقت اچھائیاں تقسیم ہو رہی ہوں، باطن کی دولتیں تقسیم ہو رہی ہوں، نورانی دولتیں تقسیم ہو رہی ہوں, آخرت میں کام آنے والی چیزیں تقسیم ہو رہی ہوں, الہ العالمین عین اس وقت غفلت سے ہماری حفاظت فرما. اے ارحم الراحمین, حاضرین میں سے اور سننے والوں میں سے ہر ایک کو قبول فرما, ہر ایک کو قبول فرما, ہر ایک کو قبول فرما, ہم سب کو قبول فرما, ہم سب کو اپنے اولیاء کاملین میں شامل فرما, ہم سب کو اپنے مقربین بارگاہ میں شامل فرما. اے ارحم الراحمین, ہم بہت کمزور ہیں الہ العالمین, ہم نادان ہیں, ہم نالائق ہیں, ہم نااہل ہیں, ہم غیر مستحق ہیں, شیطان اور نفس کے غلام بن چکے ہیں. الہ العالمین, تو ہی ہمارا آسرا ہے, تو ہی ہمارا سہارا ہے, تو ہی ہمارا ماوا ہے, تو ہی ہمارا ملجا ہے. اے ارحم الراحمین, تو ہی ہماری جائے پناہ ہے, تو ہی ہماری جائے امید ہے. الہ العالمین, ہمارے حال پہ رحم فرما, ہمارے اوپر فضل فرما, اور ہمیں اپنے اولیاء میں شامل فرما. اے ارحم الراحمین, اے ارحم الراحمین, اے ارحم الراحمین, پورے عالم میں ہدایت کو عام فرما, علم کو عام فرما, روحانیت کو عام فرما, امن کو عام فرما, سلامتی کو عام فرما. الہ العالمین, رحمتوں کو عام فرما, برکتوں کو عام فرما. الہ العالمین, ہمارے ملک میں استحکام پیدا فرما. الہ العالمین, سیاسی استحکام نصیب فرما. الہ العالمین, الہ العالمین, جن لوگوں کے ہاتھوں میں حکومت کی باغ دوڑ ہے, الہ العالمین, ان کو صحیح راستہ اختیار کرنے کی صحیح سمجھ عطا فرما. الہ العالمین, انہیں ایسی راہ بتلا دے جس میں ملک کا اور الہ العالمین مسلمانوں کا اور پوری قوم کا وسیع تر مفاد ہو. الہ العالمین, ان کی غلطیوں سے حفاظت فرما, ان کی غلطیوں سے حفاظت فرما, ان کے آپس کے اختلافات انتشارات کو ختم فرما. اور الہ العالمین, صحیح بات پر انہیں مجتمع فرما. اے ارحم الراحمین, پورے عالم کے لیے خیر کے فیصلے فرما, پورے عالم کے لیے برکتوں کے فیصلے فرما, پورے عالم کے لیے امن کے فیصلے فرما. الہ العالمین, جہاں جہاں ظلم و تشدد ہے, الہ العالمین, ظلم و تشدد کو ختم فرما, ظالموں کو نیک ہدایت عطا فرما. الہ العالمین, اگر ان کے حق میں ہدایت مقدر نہیں ہے تو انہیں راستے سے ہٹا دے. اور الہ العالمین, انصاف پسند, عدل و انصاف والے حکمران تمام ممالک کو نصیب فرما. اے ارحم الراحمین, اے ارحم الراحمین, اے ارحم الراحمین, پورے عالم میں ہدایت کی ہواؤں کو چلا دے. پوری دنیا میں دین کے جتنے کام جس جس لائن سے ہو رہے ہوں, جو تیری مرضی کے مطابق ہو رہے ہوں, سب کو قبول فرما, سب کو برکتیں عطا فرما. الہ العالمین, سب کو باعث نجات اخروی بنا. اور الہ العالمین, جو کام تیری مرضی کے مطابق نہیں چل رہے ہیں, ان کی اصلاح فرما. الہ العالمین, ان سارے کاموں کو تیری مرضی کے مطابق بنا دے. الہ العالمین, مدارس کی حفاظت فرما, اداروں کی حفاظت فرما, جماعتوں کی, جمعیتوں کی حفاظت فرما, اکیڈمیوں کی حفاظت فرما, مسلم اسکولوں کی حفاظت فرما, مساجد کی حفاظت فرما, خانقاہوں کی حفاظت فرما, مقامات مقدسہ کی حفاظت فرما, مقابر مسلمین کی حفاظت فرما, مشائخ کی, علماء کی, مدرسین کی حفاظت فرما, ائمہ کی, مصنفین کی, مفتیوں کی حفاظت فرما. اے ارحم الراحمین, اسلامک دعوی اکیڈمی کے تحت ہونے والے اتوار کے کانفرنس کو بے انتہا قبول فرما, اس کے بعد والے ہفتے جو مستورات کا پروگرام ہے اسے بھی بے انتہا قبول فرما. الہ العالمین, بحسن و خوبی, بحسن و خوبی دونوں پروگراموں کو حسن انجام تک پہنچا. الہ العالمین, آنے والوں کو عافیت سے لیا. اور الہ العالمین, برکتوں کے ساتھ واپس لے جا, ہدایتوں کے ساتھ واپس لے جا. الہ العالمین, الہ العالمین, جتنے خدام ہیں ان سب کو اخلاص کے ساتھ, محبت کے ساتھ, اخلاق کے ساتھ, توازو کے ساتھ اپنے اپنے کاموں کی انجام دہی کے لیے قبول فرما. اے ارحم الراحمین, جو بولنے والے حضرات ہیں ان پر فیضان فرما. الہ العالمین, ان پر فضل کی بارشیں فرما. الہ العالمین علم کے دائرے میں, الہ العالمین تیری رضا کے دائرے میں رہ کر بولنے کی توفیق عطا فرما, زبان میں طلاقت نصیب فرما, تاثیر پیدا فرما, الہ العالمین اخلاص کے ساتھ بولنے کی توفیق عطا فرما, الہ العالمین شیطان اور نفس کے مقاید سے محفوظ فرما, الہ العالمین سننے والوں کو بھی اخلاص نصیب فرما, الہ العالمین ان کے قلوب میں وسعت پیدا فرما, الہ العالمین ان کے قلوب کی زمین کو الہ العالمین زرخیز بنا دے, اور الہ العالمین ہدایت اور حق بات کو قبول کرنے والا بنا دے. اے ارحم الراحمین, اے ارحم الراحمین, اسلامک دعوی اکیڈمی کے تحت جتنے کام ہوئے ہیں سب کو قبول فرما, مستقبل کے جو بھی منصوبے ہیں ان میں بھی کامیابی عطا فرما, یہاں کے فضلاء, یہاں کے طلبہ, یہاں کے اساتذہ میں بہت برکت پیدا فرما. الہ العالمین تیری مرضی کے مطابق قرآن اور حدیث کی روشنی میں اور اکابرین اور سلف صالحین کے منہج پر چلتے ہوئے الہ العالمین عمل کرنے کی اور خدمت کرنے کی توفیق عطا فرما. الہ العالمین مرحومین کی مغفرت فرما, ہمارے مشائخ, ہمارے ماں باپ, ہمارے اساتذہ میں سے جو جو زندہ ہیں ان کی عمروں میں برکت پیدا فرما, اور الہ العالمین, الہ العالمین ان کی محبتوں اور ان کی توجہات اور ان کی دعاؤں کا ہمیں مرکز بنا دے. الہ العالمین جو انتقال کر چکے ہیں انہیں رفع درجات نصیب فرما. یا ارحم الراحمین جن جن بھائیوں نے, بہنوں نے ہمیں دعاؤں کے لیے کہا ہے, لکھا ہے, جو ہم سے متوقع ہیں, جن کا ہم پر حق بنتا ہے, جو ہم سے تعلق رکھتے ہیں, محبت رکھتے ہیں, بالخصوص ہمارے ماں باپ, اساتذہ, مشائخ, دوست احباب, حاضرین مجلس, شرکائے مجلس, سبھی کے تمام جائز دنگ مقاصد کو پورا فرما, بیماروں کو شفا عطا فرما, پریشان حالوں کی پریشانیوں کو دور فرما, مصیبت زدہ کو عافیت عطا فرما, مرحومین کی مغفرت فرما, رزق کی تنگی میں مبتلا ہے انہیں وسعت برکت عطا فرما, جیلوں میں بیٹھے ہوئے ہیں, مقدمات میں پھنسے ہوئے ہیں, باعزت رہائی نصیب فرما, ہاسپٹلوں میں ہیں انہیں صحتوں کے ساتھ واپس لوٹا, جو موت کے قریب ہیں انہیں حسن خاتمہ نصیب فرما, جو انتقال کر چکے ہیں انہیں اپنی رضا نصیب فرما, جو گمراہ ہیں انہیں ہدایت عطا فرما, جو تجھ سے دور ہیں انہیں قریب کر دے, جو اولاد ماں باپ کے لیے پریشانی کا باعث بنی ہوئی ہے الہ العالمین انہیں اپنے ماں باپ کی آنکھوں کی ٹھنڈک بنا دے. الہ العالمین ہماری دنیاوی اخروی ہر جائز حاجت پوری فرما, ہم سب کو دنیاوی اخروی ہر خیر نصیب فرما, ہر شر سے ہماری حفاظت فرما, صبر والی, شکر والی, ذکر والی, سعادت والی, علم والی, روحانیت والی, تیری رضا والی زندگی نصیب فرما, اور ان امور والی موت عطا فرما. ربنا تقبل منا انك انت السميع العليم, وتب علينا انك انت التواب الرحيم, رب اغفر وارحم وانت خير الراحمين, سبحان ربك رب العزة عما يصفون, وسلام على المرسلين, والحمد لله رب العالمين, واخر دعوانا ان الحمد لله رب العالمين, وصلى الله تعالى على خير خلقه سیدنا و مولانا محمد وعلی آلہ و اصحابہ اجمعین, برحمتک یا ارحم الراحمین, آمین. اور بھی بھائی کسی کا ارادہ ہو رہا ہو مجمع میں سے, بڑی عمر کے لوگوں میں سے, چھوٹوں میں سے, تو ساتھ میں اس نیت سے پڑھو گے اللہ حافظ بنا دے, ہو سکتا ہے. ہمارے احمد بھائی کولا نے 65 ایئرز کی عمر میں ماشاءاللہ 20 سپارے کر لیے, تو ہو سکتا ہے. تو نیت کرو اور نیت کر کے پڑھ لو اور پھر اللہ سے مانگتے رہو, ٹھیک. اینڈ ایف اینی بڈی ایلس آلسو ہیز انٹینشن آف انیشیٹنگ حفظ, دین دے شوڈ آلسو ریپیٹ دی آیات آفٹر می ود دا انٹینشن آف بیکمنگ حافظ, اینڈ دیر آفٹر میک دعا ٹو اللہ سبحانہ و تعالی, ان شاء اللہ اللہ ول میک اٹ ایزی. اوکے, یو آر اسٹارٹنگ حفظ ٹوڈے ماشاء اللہ. And there are so many virtues of becoming Hafiz. Allah becomes very happy with those people who memorize the Quran. So no turning back. Today you are starting with Surah Fatiha and you will continue until inshallah after 3 years you will reach Surah An-Nas. Okay, and inshallah you will become full Hafiz of the Quran. Okay, you might find it slightly difficult in the initial stages, but don't worry. After 2-3 juz, everything will become easy. And Allah will give you a very big jannat for those people who become Hafiz. So no U-turn, straight. From Alhamdu until Vannas, just carry on. Inshallah.
أعوذ بالله من الشيطان الرجيم. Repeat after me. أعوذ بالله من الشيطان الرجيم.
أعوذ بالله من الشيطان الرجيم.
بسم الله الرحمن الرحيم. الحمد لله رب العالمين الرحمن الرحيم مالك يوم الدين إياك نعبد وإياك نستعين اهدنا الصراط المستقيم صراط الذين أنعمت عليهم غير المغضوب عليهم ولا الضالين آمين. بسم الله الرحمن الرحيم. ألف لام ميم. ذلك الكتاب لا ريب فيه. هدى للمتقين. صدق الله العظيم. May Allah accept you all and may Allah make it easy for all of you and all those brothers who have made intention of becoming Hafiz inshallah. Dua. الحمد لله رب العالمين والعاقبة للمتقين والصلاة والسلام على رسوله سيدنا ومولانا محمد وعلى آله وأصحابه أجمعين. ربنا اغفر لنا وتب علينا إنك أنت التواب الرحيم. رب اغفر وارحم وأنت خير الراحمين. ربنا تقبل منا إنك أنت السميع العليم. وتب علينا إنك أنت التواب الرحيم. اللهم ارحمنا بالقرآن العظيم واجعله لنا إماما ونورا وهدى ورحمة. اللهم ذكرنا منه ما نسينا وعلمنا منه ما جهلنا وارزقنا تلاوته آناء الليل وآناء النهار واجعله لنا حجة يا رب العالمين. اللهم اجعل القرآن العظيم ربيع قلوبنا وجلاء أحزاننا وذهاب غمومنا وهمومنا وقائدنا وسائقنا إلى جنات النعيم. اللهم بارك لنا فيما عطيتنا. اللهم بارك لهم فيما رزقتهم واغفر لهم وارحمهم. رب يسر ولا تعسر وتمن بالخير وبك نستعين يا فتاح وبك نستعين يا فتاح وبك نستعين يا فتاح
یا فتاح افتح علینا، یا فتاح افتح علینا، یا فتاح افتح علینا، یا ارحم الراحمین ہمارے گناہوں کو معاف فرما، لغزشوں سے درگزر فرما، صراط مستقیم پر چلنے کی، چلانے کی، جمنے کی، جمانے کی توفیق عطا فرما، الہ العالمین ہمارے قلوب کو گناہوں سے پاک فرما دے، اور الہ العالمین ہمارے قلوب کو تیری یاد سے، قرآن مجید سے منور فرما دے، الہ العالمین ہمارے قلوب کو قرآن مجید کی آیات سے آباد فرما دے، الہ العالمین ہمیں زیادہ سے زیادہ قرآن مجید کو یاد کرنے والا بنا دے، پڑھنے والا بنا دے، سمجھنے والا بنا دے، اس پر عمل کرنے والا بنا دے، اور الہ العالمین دور دور تک اس کے پیغام کو پہنچانے والا بنا دے۔ آج ان امت کے معصوم بچوں نے اور ان کے ساتھ دوسرے جتنے دوست احباب نے، بھائیوں نے، نوجوانوں نے قرآن مجید حفظ کرنے کا ارادہ کیا ہے، الہ العالمین سب کو قبول فرما، سب کے لیے آسان فرما، الہ العالمین سب کے حافظوں کو تیز فرما دے، الہ العالمین جلد از جلد انہیں حفظ سے فارغ فرما دے، الہ العالمین ان کے قلوب کو قرآن الفاظ سے منور فرما، الہ العالمین ان کے دلوں کو قرآن الفاظ سے منور فرما اور قرآن کے علوم و معارف سے بھی منور فرما، ان کی زندگیوں کو قرآن تعلیمات سے آراستہ فرما، انہیں امت کی قیادت کے لیے قبول فرما، الہ العالمین انہیں اولیاء کاملین میں شامل فرما کر پورے عالم میں قرآن علوم کو عام کرنے والا بنا دے، الہ العالمین ان سب بچوں کو ان کے اساتذہ کے لیے، ان کے ماں باپ کے لیے، ہم سب کے لیے آنکھوں کی ٹھنڈک کا ذریعہ بنا، اور الہ العالمین آخرت کی ابد العباد زندگی میں ہم سب کے لیے الہ العالمین انہیں نجات کا ذریعہ بنا، الہ العالمین ہم میں سے ہر ایک کو روزانہ قرآن پاک کی تلاوت کی توفیق عطا فرما، تجوید کے اہتمام کی توفیق عطا فرما، علماء کی صحبت میں بیٹھ کر قرآن کے پیغام کو سمجھنے کی توفیق عطا فرما، اور اس کے مطابق زندگی گزار کر دوسروں کو اس زندگی پر لانے والا بنا دے، یا ارحم الراحمین قرآن کو سر بلندی عطا فرما، پورے عالم میں اس کی تعلیمات کو عام فرما، ہم سب کو الہ العالمین قرآن سے وابستہ فرما، ہمیں بھی اور قیامت تک آنے والی ہماری نسلوں کو اہل قرآن میں، اہل اللہ میں، خاصۃ اللہ میں شامل فرما، وصلی اللہ تعالی علی خیر خلقہ سیدنا و مولانا محمد وعلی آلہ واصحابہ اجمعین برحمتک یا ارحم الراحمین۔